أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين الملك القدوس السلام المهيمن العزيز الجبار المتكبر سبحان الله أما يشركون. الحمد لله الذي جعلني من أمة سيد المرسلين ومن المتمسكين بولاية أمير المؤمنين والأئمة والصلاة والسلام والتحية والإكرام على الرسول المصدق والمهيد الأحمد والمصطفى الأمجد أبو القاسم محمد. وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين اللاء السيمة على الإمام المنتظر والحجة الثاني عشر اللهم عجل فرجهم وأهل أدوهم ولعنة الله إلى أعدائهم أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المجيد وفرخانه الحميد، بسم الله الرحمن الرحيم، والعصر إن الله لفي قسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. الصلوات. یقینا آیت سے سب جان گئے ہوں گے کہ تلاوت کا موضوع کیا ہو سکتا ہے، اور یہی تو ہمارا مقصد ہے کہ ان ایام اعضاء میں اس نقطے کو تلاش کریں جو کہ ہماری خیر کا سبب بن سکتا ہے. ہم اس دنیا میں آئے ہیں تو ہمیں لوٹ کر وہیں جانا ہے جہاں سے ہم چلے ہیں، لیکن ہماری بہتری اسی میں ہے کہ ہمارا خاتمہ خیر پر ہو، خاتمہ ہمارا خیر پر ہو، اور ہم اس انداز سے جائیں کہ جس مالک سے بچھڑ کے دنیا میں آئے اسی مالک سے جا کر ملاقات کریں. اسی کو خاتمہ بالخیر کہتے ہیں. لیکن اس طویل سفر میں کچھ سہاروں کی انسان کو ضرورت ہوتی ہے، کچھ تعلیم کی انسان کو ضرورت ہوتی ہے، ان مقاصد کو تلاش کرنے کے لیے صحیح ڈائریکشن کی، صحیح راستے کی ضرورت ہوتی ہے. تو جب اللہ نے تمہارے درمیان ایک قرآن کو اتارا تو اس قرآن کے پہلے ہی صفحے کو دیکھتے، جب تم پلٹتے ہو تو اس پہلے صفحے میں تین سوال ابھرتے ہیں، بلکہ یوں کہنا چاہیے کہ انسان کی تین مرادیں نکل کے آتی ہیں، تین دعائیں اس کی اٹھتی ہیں، اور وہ یہ ہے کہ مالک اہدنا صراط المستقیم، سیدھے راہ پر چلا، انعمت علیہم، ان کے راستہ جو انعام یافتہ ہیں. تو دو سوال تو یہی جنم اٹھ گئے کہ سیدھا راستے پہ اگر چلا تو پھر کون سا سیدھا راستہ ہے، اور اگر انمتا علیہم کوئی ہے تو پھر کون ہے وہ، اور پھر تیسری مرتبہ وہ نقطے کو اٹھاتا ہے کہ غیر المغضوب علیہم ولا الضالین، ان لوگوں کے راستے پہ نہ چلا جو عذاب یافتہ ہیں، جنہیں تو پسند نہیں کرتا، جو گمراہ ہیں. تو مالک پھر ان کو بھی بتا دے کہ وہ کون ہے، کیونکہ روشنیوں کی قدر تم اس وقت تک نہیں کر پاؤ گے جب تلک تم اندھیروں کی گھٹن کو نہ محسوس کرو. انمتا علیہم کے درجے کو تم اس وقت تک نہیں دیکھ پاؤ گے جب تک کہ تم غیر المغضوبے کے کمتری کو دیکھ سکو. ان کی کمتری کو دیکھو گے تبھی کو تو انمتا علیہم کی تم عظمت کو دیکھو گے کہ وہ کتنے بلند ہیں. تو جب یہ تین سوال انسان ابھارتا ہے اپنے ذہن میں، تو یہ تین سوال سورہ الحمد کے سوال ہیں، جسے خدا نے کہا کہ یہ الحمد میں پورا قرآن سمایا ہوا ہے، اور اس الحمد کی بسم اللہ میں پوری بسم اللہ سمائی ہوئی ہے، اور اس الحمد کی بسم اللہ کے نقطے میں سارا فیض موجود ہے، اور میں ہوں وہ نقطہ بائے بسم اللہ صلی اللہ، اور میں ہوں وہ نقطہ بائے بسم اللہ. جو یہ کہہ اٹھے کہ میں ہوں وہ نقطہ بائے بسم اللہ، تو پھر جاؤ کعبے سے پوچھو، کعبے سے پوچھ، رتبہ کرار دین حسم، سر عرش پر ہے فرش زمانے پہ ہیں خدم، یا پھر غدیر خم سے اڑا کچھ تو کیف کم، پھر دیکھ بوتراب ہے کس درجہ محترم، سمتے سمتے تو بے کے نقطے کا آغاز ہے علی، پھیلے تو تاب سرحد وناس ہے علی. اس طرح صلی اللہ محمد والے محمد. صلي على محمد وعلى محمد. اللهم صل على محمد وعلى محمد. سمتے تو بے کے نقطے کا آغاز ہے علی، پھیلے تو تابہ سر حد وناس ہے علی، جو ان کے دامن سے اب وابستہ ہو جائیں ان کے لیے فوز العظیم ہے، ان کے لیے ایک ایسی کامیابی ہے جن کا وہ تصور بھی نہیں کر سکتے، ایک ایسی کامیابی جو انہوں نے کبھی سوچی ہے نہ کبھی مانگی ہوگی. لیکن جو ان سے دور ہو جائیں، جو اس پورے بات سے دور ہو جائیں، تو وہ پورے قرآن سے دور ہو جاتے ہیں، وہ پورے راستوں سے دور ہو جاتے ہیں، پورے ذریعوں سے دور ہو جاتے ہیں. ان کے لیے پھر کلو خسارہ، دنیا میں بھی خسارے ہیں، آخرت میں بھی خسارے ہیں. ان کے لیے پھر ہر چیز اندھیر ہے، ان کے لیے کوئی امید باقی نہیں ہے. تو کون ہے جو اس امید کو واپس جلا سکتا ہے؟ کون ہے جو اس خسارے سے بچا سکتا ہے؟ کہا اسی کا پوتا، اسی کا پوتا جس کے لیے خدا قسم کھا کر کہہ رہا ہے، اس سورے کی قسم کھا کر کہہ رہا ہے، والعصر ان الانسان لفی خسر، مجھے قسم ہے اس وقت کی کہ جب انسان خسارے میں ہے تو اسی وقت کے امام کا سہارا جو لیتا ہے وہ انسان کو خسارے سے بچانے والا امام ہے، وہ امام وقت، امام آخر زمان، امام عصر علیہ الصلوۃ والسلام. صلی علی محمد. امام شریکت القرآن ہے، امام امام عصر، امام شریکت القرآن ہے، ٹھیک ہے، امام شریکت القرآن ہے. تو اب قرآن کے ہر ہر نقطے پر امام کو رکھ رکھ کر دیکھیے. قرآن کو پڑھنے کا ایک طریقہ ہوتا ہے، ایک کہا جاتا ہے اسے کہ فائیو فولڈ کنسٹرکشن ہے قرآن کی، اور وہ یوں کہ قرآن میں رموز و اوقاف پتہ چلتے ہیں. قرآن میں رموز و اوقاف ہوتے ہیں کہ کہاں رکنا ہے اور کہاں بڑھنا ہے. جانتے ہیں نا سب آپ، جہاں لام لکھا ہوتا ہے وہاں آگے بڑھو، جہاں میم لکھا ہے یا جہاں تو لکھا ہے وہاں ٹھہر جاؤ. امام کو، دامن کو جو تھامتا ہے نا، تو اسے امام اپنے فیض سے ایک شریعت عطا کرتے ہیں. یہ شریعت تمہاری زندگی کے رموز و اخاف کا کام کرتی ہے کہ جہاں امام کہے تم آگے بڑھو، بے خوف و خطر آگے بڑھنا، جہاں امام کہے تھم جاؤ، بے خوف و خطر تھم جانا، اس یقین کے ساتھ کہ اس میں ہی میرے واسطے بہتری ہے. کہ یہ شریعت ہے تمہارے واسطے. اس لیے اگر، کیونکہ رموز و اخاف نہ ہو تو عربی تو تمہاری مادری زبان نہیں ہے، تو تم اس کے معنوں کو بدل دو گے. اگر تمہیں جہاں رکنا ہے تم نہ رکے، جہاں بڑھنا ہے نہ بڑھے. جس کو اردو زبان میں ایک چھوٹے سے جملے سے واضح کروں، اردو میں ایک جملہ آتا ہے، روکو مت، ٹھہر جاؤ، جانے دو. روکو مت، جانے دو، اس کے معنی کچھ اور ہیں. لیکن اگر اس میں اوقاف کہیں اور ہو جائے، وقف کہیں اور ہو، اور جملہ یوں ہو جائے کہ روکو مت، جانے دو، دونوں معنی بدل جاتے ہیں. اور دونوں جب معنی بدلتے ہیں تو منزلیں بدل جاتی ہیں، جب منزلیں بدل جاتی ہیں تو انسان کے انجام بدل جاتے ہیں. جس کا خاتمہ بالخیر ہونے والا تھا، وہ خاتمہ بالخیر سے دور ہو کر پھر شر کی طرف اور خسارے کی طرف جاتا ہے. کہا تمہاری شریعت اسی واسطے آئی تھی کہ جہاں تمہیں رکنا تھا وہاں روک دیتی، جہاں تمہیں بڑھانا تھا وہاں بڑھ جاتی. اور اس قرآن کے ساتھ پھر جب تمہاری آسانی کے لیے، چونکہ یہ تمہاری زبان نہیں ہے، اعراب لگا دیے گئے، اعراب لگا دیے گئے. اور اعراب کیا تھے؟ زیر زبر پیش. نہیں تو تم کیا کرتے؟ تم گل کی جگہ گل پڑھتے، گل کی جگہ گل پڑھتے. گل کہتے ہیں کیچڑ کو، اور گل کہتے ہیں گلاب کو، پھول کو. کہا یہ دو زندگی کے جو کانٹراسٹ ہے، جو دو متضاد کیفیتیں ہیں، جو دو ایکسٹریم کیفیتیں ہیں نا، آج ان کیفیتوں میں انسان پھنسا ہے، اس میں فرقان نہیں ہے. جب امام کی تعلیم تم پاتے ہو تو اس فرقان کو سمجھتے ہو کہ مالک کون سی چیز اس دنیا کی میرے لیے بہتر ہے اور گل ہے، اور کون سی چیز میرے لیے گل ہے اور کیچڑ ہے. جب امام کی جانب سے جو فرقان پاتا ہے تو پھر وہ کہتا ہے کہ کیوں نہ دن رات تصور تیرا اس دل میں رہے، کیوں نہ دن رات تصور تیرا اس دل میں رہے، شکل گل جیسے صدا چشم انا دل میں رہے، تیری الفت میرے مولا جو میری گل میں رہے، پھر بھلا کیوں تیرا ذاکر کسی مشکل میں رہے. جو ہر وقت اپنی زندگی محمد والے محمد، تمہیں بھی تو مٹی سے پیدا کیا ہے نا. تیری الفت میرے مولا جو میری گل میں رہے، پھر بھلا کیوں تیرا ذاکر کسی مشکل میں رہے. تو جو امام کو قرآن کے ساتھ ڈھالتے ہیں، پھر آئیے قرآن میں، جب رموز و اوقاف کی منزل طے ہوتی ہے تو قرآن کے پھر حروف ہوتے ہیں، حروف مقطعات، جس کے بارے میں ہر بڑے سے بڑا عالم بھی واللہ عالم لکھ دیتے ہیں. کیونکہ یہ ایسے راز ہیں कि इंसान अपनी मेहनत और अपने लगन अपने इल्म से जिन्हें जितना जानने की कोशिश करता है, हुरूफ़े मुक़त्तया आप जानते हैं ना, अलिफ लाम मीम जैसे होते हैं, तो हुरूफ़े मुक़त्तया जितना इंसान अपनी जानने की कोशिश करता है वो कम ही रहता है। का इमाम की ज़ात भी ऐसी है, तुम जितना इमाम को जानने की कोशिश करो, तुम जितना इमाम के करीब आओ, तुम्हें लगेगा कि अभी तो तुम्हारे और इमाम के दरमियान बहुत फासले हैं। जितना तुम्हारा इल्म बढ़ता है, तुम्हें अपनी जहालत पर उतनी ही शर्म आती है कि अभी तो बहुत कुछ है सीखने के लिए, अभी तो वो देखना है जो आम निगाहें नहीं देख पा रही हैं, अभी तो वो सीखना है जो आम जहन नहीं सोच पा रहा है। जब इस मंजिल से आगे बढ़े तो कुरान में फिर कलमात आते हैं, और ये कलमा क्या है? कलमा आवाज है, एक कलमा एक सदा है। ये कलमा जिसके कानों में आ जाए, ये कलमा जिसके कानों में आ जाए, उसे देखिए किस तरह की अंदाज नसीब होते हैं। एक शख्स रसूल के पास आया तलवार लेकर, और इरादा था कि रसूल पर वार करे, और उसने सवाल किया, बताइए कौन बचा सकता है आपको मुझसे? रसूल ने कहा अल्लाह। बस उस कलमे में ऐसी झनकार थी, एक ऐसी काट थी कि लर्जा खाया और तलवार हाथों से गिर पड़ी। रसूल ने उस तलवार को उठाया और कहा अब बता तुझे मुझसे कौन बचा सकता है? तो कहा आप, अगर आप चाहें तो। ये फर्क देखा तुमने? ये फर्क देखा कि इंसान अगर अपने मालिक पर भरोसा करता है, अगर अपने अल्लाह को पहचानने की कोशिश करता है, तो उसकी अगर जबान से सिर्फ लफ्ज़े अल्लाह निकल जाए तो वो लोगों के होश उड़ा देने के लिए काफी था। लेकिन सुबह से लेकर शाम तक हम अपनी जुबान से अल्लाह 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 कहते हैं, मगर हमारी सेहतों पर और हमारे नफ्सों पर कोई असर नहीं होता। तो ये कलमे का सहारा लो। कलमा तुम्हें तीन आवाजों से पुकारता है। एक आवाज ऐसी आती है कि जाओ जाके बुराई करो, दिल की एक आवाज निकलती है कि जाओ जाके बुराई करो, कुछ नहीं होने वाला, कुछ नहीं होता, जिंदगी जैसे चल रही है वैसे चलती है। 1400 साल से सुन रहे हैं कि कयामत आएगी, अभी तक तो नहीं आई, और मैं भी सुन रहा हूँ कि कल नहीं रहूंगा, मगर मैं अभी तक तो मरा नहीं। तो जो मर्जी है करो। ये बुराई की जो आवाज है ना, ये शैतान की आवाज है, ये शैतान की आवाज है। तो दूसरी एक और आवाज आती है, और वो आवाज नफ्स की आवाज है कि अच्छा अभी कर लेना, बाद में नहीं करना, अच्छा थोड़ा कर लेना, ज्यादा नहीं करना। यानी ये सेलेक्टिव विजडम, यानी ये दो बुरों में से कम बुरे को उठा लिया मैंने। दो बुरों में से जब इंसान कम बुरे को उठाता है तो वो यूं नफ्स की आवाज उसे बहकाती है, अच्छा थोड़ा कर लो, आज कर लो, फिर तौबा करना, फिर कल नहीं करना, और अगर वापस भी कर लिया तो अल्लाह गफूर रहीम है। कहा ये नफ्स की आवाज है। लेकिन एक और जो आवाज आती है ना, वो ये कहती है कि नहीं, कल का कोई भरोसा नहीं है, अल्लाह की खातिर तुझे जो अमल करना है वो सॉरी आज कर और अभी कर। ये तेरे जमीर की आवाज है, और जमीर की आवाज सच्ची आवाज तुम्हारे इमाम सादिक की आवाज है, तुम्हारे इमाम की आवाज है, जो सच्ची आवाज। देखा इस आवाज को सुनने वाले कान चाहिए। आवाज तो रोज आ रही है, पर आवाज को सुनने वाले कान भी तो चाहिए, और कान तो जिक्र की चाबियों से ही खुलते हैं ना। कल हम इस बारे में गुफ्तगू कर चुके हैं कि कान जिक्र की चाबी से खुलते हैं। गरज के जब कुरान अब मजीद आगे बढ़ता है, रुमूज और अखास, हुरूफ, कलमात, आयात, कुरान में आयात है। इमाम से बड़ा आयतुल्ला तुम्हें दुनिया में कहाँ मिलेगा? इमाम से बड़ा आयतुल्ला नहीं मिलेगा। आयतें क्या होती हैं आप जानते हैं? आयत निशानी को कहते हैं, आयत निशानी को कहते हैं। और निशानी की एक छोटी सी मिसाल बता दूं, छोटी सी मिसाल, अगर मिसाल के तौर पर कहीं पर खतरा है, कहीं खतरा है, आपको नहीं मालूम वहां खतरा है, लेकिन वहां पर एक लाल रंग का बल्ब जला देते हैं, ठीक है, लाल रंग का जब बल्ब जला देते हैं, तो जब आप लाल बल्ब को देखते हैं तो आपके जहन में फौरन ये आता है कि अरे यहाँ ना जाओ, यहाँ खतरा है। और जहाँ आप हरा बल्ब देखते हैं तो आपके जहन में फौरन ये ख्याल आता है कि यहाँ पर रास्ता हमवार है, यहाँ से आगे बढ़िए। तो ये निशानी का फायदा होता है कि निशानियां इंडिकेट करती हैं, निशानदही करती हैं, सिग्निफाई करती हैं। ये साइंस हैं अल्लाह की, ये निशानियां अल्लाह की। इमाम से बढ़कर और कोई नहीं हो सकता जो तुम तक, जो तुमको अपने अल्लाह तक पहुंचाता है। का जब इन सहारों से इंसान इमाम की तरफ बढ़ता है, अब आइए, वल असर इन्नल इंसान लफी खुसर, उस वक्त की कसम है जब इंसान खसारे में है, जब तुम इस इमाम ही से दूर हो तो काहे की तुम्हारी मंजिल है, काहे की तुम्हारी मंजिल है? तुम्हें लगता है कि तुम्हारी मंजिल तुम्हें कुछ अजर दे पाएगी, तुम्हें खातिमा बिलखैर दे पाएगी अगर तुम इस इमाम से दूर हो? गरज के जब वक्त की कसम अल्लाह खा रहा है, वक्त की कसम खा रहा है, और इमाम वक्त के हवाले से इसकी गुफ्तगू हो चुकी, तो फिर देखिए चार नुक्काती प्रोग्राम दे दिया अल्लाह ने। कि जो तुम्हारा वक्त गुजर रहा है ना, जिंदगी के लम्हात जो पीछे रह जा रहे हैं, जो गुजर रहे हैं तेजी से, उनको बस इन चार चीजों में अगर गुजारो तो तुम्हारी फलाह है, अगर इन चार चीजों से हटते हो तो तुम्हारा खसारा है। क्या है वो चार चीजें? ईमान, अमल साले, हक और सब्र। अगर ये चार चीजें ना हो तो तुम्हारी जिंदगी की जितनी मसरूफियात है वो बिल्कुल बेकार है। ये चारों को हेडलाइंस बनाइए, हेडिंग्स बनाइए और घर जाकर एक कॉलम ड्रॉ करके अपने सुबह से लेकर शाम तक के मसरूफियात को इनके अंदर रख कर देखिए कि क्या इन चारों के अंदर आते हैं। अगर इनके अंदर आते हैं तो अल्हम्दुलिल्लाह के सजदे कीजिए, अगर इनके बाहर आते हैं तो इबरत पकड़िए, अगर इनके बाहर है तो इबरत हासिल कीजिए और उस जिंदगी के पैटर्न को रीऑर्डर, रीऑर्गेनाइज कीजिए, दोबारा उसे तरतीबवार तहरीर कीजिए कि सुबह से लेकर रात तक की क्या मसरूफियात हैं जो इन चारों के बाहर जा रही हैं। तभी को तो मेरी जिंदगी में खसारे ही खसारे हैं, हासिल कुछ नहीं हो रहा है। कहा ये असर की कसम अल्लाह क्यों खा रहा है? क्योंकि असर कहते हैं निचोड़ को, असर के मायने हैं निचोड़। जिस तरह से फल के रस को निचोड़ दिया जाता है और उससे जो एसेंस हासिल होता है का उसको असर कहते हैं, निचोड़, हासिल। कंक्लूजन क्या है, रिजल्ट क्या है? अल्लाह उस कंक्लूजन की कसम खा रहा है, उस नतीजे की कसम खाकर कह रहा है कि देखो तुम्हारी जिंदगी का निचोड़ यूं है कि असर के वक्त हर चीज वाइंड अप होती है, हर चीज समेटी जाती है ना। असर के वक्त जिंदगी के कर्रे पर जो है वो समेटे जाते हैं। अब रात की तैयारी है, सब चीज समेटी जाती है, यहाँ तक कि परिंदे भी अपने अपने घरों को लौटते हैं। जिसके चोंच में दाना ना हो वो रात को भूखा पेट सो जाता है। बस इस जुमले को याद रखिए, परिंदे भी लौटते हैं, जो खाली हाथ लौटते हैं वो रात को भूखे पेट सोते हैं। ये सारी जिंदगी से जो आखिरत में खाली हाथ लौटेगा फिर वहां पे भूख और महरूमी के सिवा कुछ हाथ में नहीं आएगी। ये जो चार नुकाती प्रोग्राम तुम्हें दिया है ना मैंने, कि ईमान दिया, अमल साले दिया, हक दिया, सबर दिया, ये जो चार चीजें दी है तुम्हें, इन सबके चार खरीदार भी बता दिए मैंने तुमको। चार चीजों के चार खरीदार हैं। कौन है खरीदार? ईमान का खरीदार अल्लाह है। ये ईमान अल्लाह की खातिर है, ईमान का खरीदार अल्लाह है। अमल साले अल्लाह के बंदों के लिए किया जाता है, इसके खरीदार अल्लाह के बंदे हैं। हक इंसान अपनी जात को सुधारने के लिए अदा करता है, हक के खरीदार तुम्हारी जात है। और सबर इसलिए करता है कि आखिरत में इसे अजर की उम्मीद है, सबर की खरीदार तुम्हारी आखिरत है। ये चार चीजें लेकर तुम्हें आना है, मगर जब तुम लौट कर आते हो तुम्हारे पास पछतावे के सिवा और कुछ होता ही नहीं। ये अजीब बात है, ये अजीब बात है, अफसोस और पछतावा। अच्छा किस बात का पछतावा? उन बातों का पछतावा कि जो काम करने थे वो नहीं किए, नमाजें पढ़नी थी नहीं पढ़ी, रोजे रखने थे नहीं रखे, सिले रहमी करनी थी नहीं की, लोगों के लिए इमदाद करनी थी, काम आना था किसी के नहीं आए, अपनी इस्मत की खातिर अपने सरों को ढांकना था नहीं नहीं किया, इनके पछतावे हैं। क्या वजह है इनकी? कोई वजह भी तो होगी ना कि इंसान खामखा के फिर क्यों नहीं करता इन बातों को। तो अल्लामा तबातबाई दो वजूहात बयान करते हैं, बड़ी खूबसूरत वजूहात हैं। का एक तो वजह यह है कि इंसान को इनकी अहमियत ही नहीं है, सादी वजह, अहमियत ही नहीं है। और आज के जमाने में ऐसी फिक्रें आ रही हैं माशरे में कि इंसान को अच्छा इंसान होना चाहिए, ये नमाजों की क्या जरूरत है, कि इंसान की नीयत को पाक होना चाहिए, ये हिजाब की क्या जरूरत है। एक हवा चली है माशरे की जो कुसम के रुख पर मोड़ रही है इंसान को। तो अल्लामा तबातबाई कहते हैं कि इनकी अहमियत ही नहीं है इंसान को, ये तो बड़ी ही बदनीयती का इंसान है जिसको अहमियत ही नहीं है। लेकिन दूसरा इंसान है जिसके पास अहमियत है, अहमियत है, नीयतें अच्छी हैं, मगर ज़ोफ़ इरादा इतना है कि नीयतों को वो अमल का लिबास नहीं पहना पा रहा है। इंटेंशन अच्छे हैं मगर वो नीयत बेकार हो जाती है जब उसे अमल का लिबास ना पहनाया जाए। ये ज़ोफ़ इरादा की क्या वजह है? या तो उसकी सुस्ती है इंसान के अंदर कि वो इरादों को अपने पूरा नहीं कर सकता, या उसकी कम अखली है, दो के अलावा कोई वजह समझ में नहीं आती। या तो सुस्ती है कि तुम कर नहीं पाते, या तुम्हें अकल नहीं है कि तुम्हारे आगे इसके आगे क्या अजर रखा है। और अल्लाह के रसूल यही कह गए, मुझे मेरी उम्मत की गरीबी की फिक्र नहीं है, मुझे फिक्र है तो इनकी नासमझी की फिक्र है कि ये हर चीज का इरादा करते हैं मगर कभी भी अपने इरादों को पूरा नहीं करते, कभी भी अपने इरादों को पूरा नहीं करते, लिहाजा ये आखिरत में पछताते रहते हैं, रिग्रेट्स होती हैं इनके पास। और दूसरी आखिरत में अफसोस होता है। अफसोस किन बातों पर? रिमोर्स किन बातों पर? कि वो चीजें कर गुजरे जो नहीं करना थी। एक तो जो करना था वो आपने नहीं किया, और क्या किया वो चीजें जो आपको नहीं करना चाहिए थी। गुर्बत से मना किया था मैंने, सब बैठ के यही करते थे। हसद से मना किया था मैंने, हर कल्ब में बस यही रहता था। बुराइयों से मना किया था मैंने, हर इंसान बस बुराई की तरफ जाता था। मैंने ऐसे हराम कामों से मना किया था, लेकिन हर इंसान को जितनी लज्जत थी वो हराम ही में मिलती थी। क्या मसला था इनके साथ, ये क्यों इस रुख पर मुड़ गए? इसके लिए मौला अली ने एक बेहतरीन इलाज बताया। इमाम की एक जुमला, इमाम का एक जुमला, इमाम फरमाते हैं, इंसान अगर तुझे अपने अल्लाह के लिए कुछ काम करना है ना, तो फौरन कर, इंतजार मत कर कल का, क्योंकि कल किसी ने नहीं देखा। अल्लाह के लिए जो करना है फौरन इसी वक्त कर। हाँ, तू नफ्स भी तो रखता है, ख्वाहिश भी तो रखता है, लेकिन अगर अपने नफ्स की खातिर, अपने आप को खुश करने की खातिर कुछ काम करना है, तो इसे कल पे टाल दे, कल पे टाल दे, ये सोच के कि अभी तो उम्र लंबी है, अभी तो मौके बहुत आएंगे, उसे कल पे टाल दे। आहिस्ता आहिस्ता टलते टलते ख्वाहिश की शिद्दत दम तोड़ेगी, और एक दिन वो आएगा कि वो ख्वाहिश जो कि गलत थी वो खत्म हो जाएगी। क्या इमाम ने तुम्हें ये रास्ता बताया है? तुम क्यों नहीं चलते इस रास्ते के ऊपर? पर इसलिए नहीं चलते क्योंकि हमें जिंदगी में इतनी मसरूफियत है, हम पहले से ही इतने आमाल में इन्वॉल्व हैं कि हमारे पास वक्त नहीं है। इसी वक्त की तो मैं कसम खा रहा हूँ कि तुम खसारे में हो। कहा वो लोग जो सारा वक्त मसरूफ रहते हैं, इनकी मसरूफियत में और शहद की मक्खी की मसरूफियत में फिर कोई फर्क है क्या? शहद की मक्खी भी तो मसरूफ रहती है ना, हर वक्त शहद की मक्खी मसरूफ 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 ही रहती है। तब तुम्हारी मसरूफियत और उसकी मसरूफियत में कोई फर्क है? कहाँ, हाँ, वो मुझसे बेहतर है। इसलिए बेहतर है क्योंकि वो अल्लाह के बताए हुए रास्ते पर जाती है, हर पाक और पाकीजा फूल का अरक उठाती है और वापस आके जब अपने छत्ते में जमा करती है, तो उसका रिजल्ट वो शहद है जो लोगों के लिए शिफा है, उसका नतीजा वो शहद है जो शिफा है। अस्सलाम मोहम्मद आलम, उसका रिजल्ट वो शहद है, नतीजा उसकी मेहनतों का फल, फल उसकी मेहनतों का वो शिफायाब शहद है जिसको खाना तुम्हारे लिए शिफा का बाइस है। कुरान ने उसका जिक्र और तारीफ किया है और कहा हमने उसे वही की तो वो हमारे बताए हुए रास्तों पर चलती है। जरा उसकी सतह हयात देखो और अपनी सतह हयात देखो, वो एक कीड़ा है और तुम क्या हो? अशरफुल मखलूकात। जरा अपनी मसरूफियत और उसकी मसरूफियत में इतना तो फर्क रखो कि वो मेहनत करके भी अवामुन्नास को फायदा पहुंचाती है, तुम्हारी मसरूफियतें सिर्फ और सिर्फ तुम्हारी बनावट, तुम्हारी बेजा ख्वाहिशात और तुम्हारी एक मस्नूई जिंदगी, एक आर्टिफिशियल जिंदगी है जो तुम जी रहे हो। हकीकत से दूर, फैज से दूर, कामयाबी से दूर और अजर से दूर, खसारे के करीब। क्यों? क्योंकि तुम्हारे अमल में अमल साले की कमी है। हाँ, अमल और अमल साले दो अलग चीजें हुआ करती हैं। अमल तो सब कर रहे हैं ना, हम भी तो सुबह से लेकर शाम तक अमल ही करते हैं, क्योंकि जब तक हरकत ना हो इंसान आगे कैसे बढ़ेगा। बल्कि यूं कहना चाहिए कि इंसान जब से पैदा हुआ वो हरकत में ही है, जब तक जिंदा है हरकत करता रहेगा। ये कहना सही है या इसका उलट कहना सही है कि जब तक वो अमल करता रहेगा उस वक्त तक वो जिंदा रहेगा, जब जीते जी अमल साले खत्म हो गया तो ऐसी जिंदगी लेकर फिर क्या कीजिएगा। तो अमल और अमल साले में अगर कोई फर्क आता है तो वो ईमान की बुनियाद का फर्क है, ईमान की बुनियादों का फर्क है। क्योंकि साले निकला है लफ्ज सलाह से, साले निकला है लफ्ज सलाह से। सलाह कहते हैं मुकम्मल को। अमल साले फिर वो अमल है जो इंसान को मुकम्मल करता है, इंसान की शख्सियत को, इंसान के किरदार को मुकम्मल करता है। इस अमल साले को अगर तुम्हें अंजाम देना है तो तुम्हें उन कलमात का सहारा लेना पड़ेगा। इसलिए क्योंकि जब तुम अपनी जुबान से कलमा तैयब कहते हो तो तुम सिर्फ इस्लाम कबूल करते हो, तुम सिर्फ इस्लाम कबूल करते हो, लेकिन ईमान का दर्जा इस्लाम से बुलंद है। ये आप सब जानते हैं कि ईमान का दर्जा इस्लाम से हमेशा बड़ा हुआ करता है। ईमान लाने के लिए इस कलमा तैयबा को थोड़ा और मंजिलत अता होनी चाहिए, ईमान के लिए इस कलमा तैयबा को एक और डायमेंशन से, एक और जाविये से सोचो और बुलंद नजरिए से देखो। और कुरान मजीद सूरह इब्राहिम में बेहतरीन मिसाल देता है इस कलमा तैयबा की। फरमाता है अल्लाह, अलम तरा कैफा जरबल्लाहु मसलन कलमतन तैयबा कशजरतन तैयबा। क्या तुमने गौर किया कि हमने किस तरह से कलमाए तैयबा को शजराए तैयबा से मिसाल दी है? शजर कहते हैं दरख्त को। हमने किस तरह से कलमाए तैयबा को शजरा पाक और पाकीज़ा दरख्त से मिसाल दी, एक ऐसा दरख्त असलोहा साबितु वफर ओ आसिस समा, जिसकी जड़ें जमीन में गहरी हैं और जिसकी शाखें आसमान में बुलंद हैं। अब इस आयत पर जरा गौर करते हैं कि अल्लाह क्या कहना चाह रहा है। इंसान जो तेरा कलमा तैयब है ना, इसकी हमने मिसाल दी है शजरा तैयब से, एक पाक और पाकीजा दरख्त से मिसाल दी है जिसकी जड़ें जमीन में मजबूत हैं और जिसकी शाखें आसमान तक जाती हैं। किसी भी आप पेड़ को देखें तो उसकी पेड़ की मजबूती का अंदाजा उसी वक्त होता है कि उसकी जड़ें कितनी मजबूत हों। जितनी मजबूत जड़ें होंगी उतना मजबूत वो दरख्त होता है। मौला अली इब्ने अबी तालिब अलैहिस्सलाम एक खुतबा पेश करते हैं, इमाम एक खुतबा पेश करते हैं, उस खुतबे का एक टुकड़ा है जिसका ताल्लुक बिल्कुल इस आयत से। इमाम फरमाते हैं, ऐ इंसान तेरी मिसाल भी एक पेड़ की तरह है जिसकी जड़ें ईमान है और जिसका तना अमल साले है, जिसकी शाखें इल्म है और जिसके पत्ते अखलाक। लेकिन अगर तुझे रुतबा चाहिए, पेड़ अगर ना खड़ा रह सके तो बेकार है ना, गिर जाएगा, लेकिन अगर तुझे मजबूती चाहिए और अगर तुझे फल चाहिए, फल को मौला ने अजर की तशबीह दी, अगर तुझे अजर चाहिए, फल चाहिए, समर चाहिए और मजबूती चाहिए तो अपने जड़ों को पानी दो। हाँ अलबत्ता पत्तों की जरूर सफाई करना, जड़ों को पानी दो। अगर तुम्हें चाहिए कि तुम्हारे आमाल तुम्हें अजर दिलाएं तो अपने ईमान को पानी दो, जड़ों को पानी दो। हाँ पत्तों की सफाई जरूर करना, ये अखलाक और किरदार की सफाई है, ये अपने अखलाक को निखारने की मिसाल है। और फिर मौला ने कहा कि पानी जो है वो दो तरह का हुआ करता है, एक साफ पानी और एक गंदा पानी। साफ पानी जो है उसका नुजूल आसमानों से होता है बजरिया वही। साफ पानी की मिसाल उस वही किसी है कि जो आसमान से बसूरत कुरान बरस रहा है। तो अपने ईमान को अगर पानी देना है तो उस वही का पानी दो, इसे इल्म सिखाओ, तभी को तुम्हारा ईमान आगे बढ़ेगा। और गंदे पानी की मिसाल मौला ने बयान की कि वो कलमा तैयबा नहीं बल्कि कलमा खबीसा है, यहाँ वहां का गलत मालूमात जिससे तुम अपने दिल को खराब कर रहे हो और तुम्हारी नीयतें खराब हो रही हैं, तुम्हारे अमल खराब हो रहे हैं, तुम्हारे अजर मिसमार हो रहे हैं। गड़वे पानी से अपनी प्यास कभी ना बुझाना, कीचड़ के पानी से कभी प्यास ना बुझाना, ये सब नहीं बलागा के जुमले हैं। कीचड़ के पानी से अपनी प्यास कभी ना बुझाना, साफ और सुथरे वही के पानी से अपनी प्यास बुझाओ। इसलिए क्योंकि अब मौला दो जुमले और वजाहत के बयान करते हैं। फरमाते हैं अली, अल्लाह किसी बंदे को दोस्त रखता है लेकिन उसके अमल से बेजार है, और किसी के अमल को दोस्त रखता है और बंदे से बेजार है। इसकी भी वजाहत कर देते हैं, किसी बंदे को दोस्त रखता है और उसके अमल से बेजार है। ये बंदा कौन है? ये बंदा वो खुश अखलाक बंदा है कि जो सारे अच्छे मिजाज रखता है मगर शरीयत से दूर है, अमल साले से दूर है। यानी ये वो फिक्र है इंसान की कि जो ये कहती है कि बस अच्छे मिजाज हो, तुम्हारे अच्छा अखलाक हो तो फिर नमाज पढ़ने की क्या जरूरत है, नियतें अगर तुम्हारी पाक हो तो फिर हिजाब करने की क्या जरूरत है। इसकी मिसाल एक माँ और औलाद की ले लीजिए कि वो माँ कि जो अपनी औलाद को सुबह से शाम तक तरबियत देती रहती है और कहती रहती है मगर नालायक औलाद बात नहीं मानती, तो वो माँ क्या करती है? फिर ना उस औलाद को छोड़े बनता है ना अपनाए बनता है, और बार बार तरबियत देती रहती है क्योंकि दर्द रखती है, एहसास रखती है। तो कहा कि बंदे को तो दोस्त रखता है अल्लाह लेकिन उसके अमल से बेजार है। और दूसरी तरफ आइए उन लोगों को मिसाल दे दी जाए कि उसके अमल को दोस्त रखता है मगर बंदे से बेजार है। अमल को दोस्त रखता है, अमल कैसा है? पांच वक्ता नमाजी है लेकिन पांचों नमाजों के बावजूद उनके रवैये ऐसे हैं कि उनके मुंह से तुम हमेशा ऐसी बदकलामी सुनोगे कि वो लोगों के दिलों को अपनी बातों से तोड़ दिया करते हैं। क्या फायदा ऐसी नमाजों का, कहाँ ले जाएंगे ऐसी नमाजें उन्हें? वो रोजे से हैं लेकिन रोजे के मुंह से उन्हें इतना गुस्सा आता है कि वो अपने नौकरों पर जुल्म करते फिरते हैं। क्या फायदा ऐसे रोजे का? रोजा तो जब्त का नाम था ना, वो बाहिजाब है, अपने सरों को ढके हुए हैं, लेकिन तुम उन्हें ऐसी महफिलों में देखते हो जहाँ पर मौसीकी है, जहाँ पर हराम काम हो रहे हैं, तो क्या फायदा ऐसे हिजाब का, ऐसे पर्दे का क्या फायदा? कल गरज के दोनों एंगल्स को इमाम ने वाजे कर दिया कि वो दोनों लोगों के लिए अल्लाह बेजार है, जिसके पास या अमल है या जिसके पास या अखलाक है या जिसके पास सिर्फ शरीयत है और अखलाक नहीं। गरज के किसी भी जगह को छोड़ा नहीं, किसी भी जगह को छोड़ा नहीं। और कुरान की आयत ने इस सारी कैफियत को एक जुमले में कह दिया कि उदखुलू फी सिल्मे काफा, अगर अल्लाह के दीन में आना है तो मुकम्मल अंदाज से आओ। ऐसे मत आओ कि सिर्फ अमल लेकर आते हो तो अखलाक छोड़ते हो, अखलाक लेकर आते हो तो शरीयत छोड़ते हो, का इस तरह से नहीं आओ। क्योंकि अमल साले कहते हैं सलाह को, और सलाह मुकम्मल कर देने को कहते हैं, सलाह मुकम्मल करने को कहते हैं। मुकम्मल होने के बाद ही तुम्हें अजर मिलता है, अधूरे पंते कभी अजर नहीं मिला करता, अधूरे पंते कभी अजर नहीं मिला करता। अधूरे पंते कभी अजर नहीं मिला करता। अपने आप को मुकम्मल करो, और जितनी तुम्हारी ईमान की ये जड़ें मजबूत होंगी उतनी ही तुम्हारी शाखें ऊपर को जाएंगी। जड़े जमीन में फैलाओ, यानी अल्लाह के बंदों के साथ नेकियां करो, और आसमान की तरफ शाखों को ले जाओ, अल्लाह की तरफ अपने आमाल को बुलंद करो। ये वो रास्ते हैं कि जो मुनाजात के रास्ते हैं, ये वो पानी है कि जो वही का पानी है, ये वो पानी है जो तौबा का पानी है। क्योंकि जब इंसान अपनी गलतियों पर अफसोस, वही इंसान आखिरत के अफसोस से बच जाता है। लेकिन इसके लिए इल्म भी तो शर्त है। मौला ने कहा इस दरख्त की शाखें जो है वो इल्म है, और कोई भी दरख्त की शाख आपने देखा होगा एक तरफ नहीं बढ़ती, दरख्त की शाख में से शाख निकलती है। इसी तरह तो फिर एक दरख्त की शक्ल आती है ना, शाख में से शाख में से शाख निकलती है, उसी तरह तो दरख्त को एक शक्ल मिलती है। मौला ने कहा ये वो इल्म है जो तुम्हें मुकम्मल करता है, इसलिए क्योंकि इस इल्म के बगैर का अमल तुम्हें गुमराही के रास्ते पर ले जा सकता है। अब जो तुम्हारे तीन सवाल थे उनके जवाब तुम्हें मिल जाने चाहिए कि परवरदिगार बता सिराते मुस्तकीम कौन सा है, तो उसके लिए हमने तुम्हें जालिका जिले के वन्नास तक का कुरान दिया है, पढ़ो इसमें सिराते मुस्तकीम निकालो, इसमें बेहतरीन इल्म है तुम्हारे वास्ते। और अनमता अलैहिम कौन है, हमने तुम्हें बतला दिया जो तुम्हें खसारे से लेकर बचाते हैं। और गैरुल मग़ज़ूब कौन है, का वो गुमराह करने वाले कि जो मुझे रास्ते से भटका देते हैं, का ये सारी कैफियतें, और वला ज़ालीन कि जो खुद भटके हुए जिन पर अल्लाह का अज़ाब है, का ये तीनों कैटेगरीज कोई और नहीं बल्कि मैं खुद हूँ। सुनिए, ये तीनों कैटेगरीज इंसान की अपनी जाती कैटेगरीज है, ये तीनों इंसान वो खुद ही है। खुद इंसान जब अल्लाह की जानिब बढ़ता है, जुस्तजू करता है, इल्म की तलब करता है, तो वो अनंता अलैहिम की तरफ बढ़ता है। वो इंसान कि जो शर पसंद है, जो नहीं चाहता, जो सरकश है, अल्लाह के रास्ते पर चलने के लिए तैयार नहीं है, ये वो इंसान है कि जो गैर मग़ज़ूब है, कि जिस पर अल्लाह का अजाब उतरता है, वो अल्लाह के अजाब को प्रोवोक करता है, अल्लाह के सब्र को आजमाता है कि मालिक मैं बुराई करता चला जाऊं और तू मुझे ढीली डोरी देता चला जा, आखिर हद है कोई। अल्लाह ने वक्त को खल्क करके हमें मोहलत दी, इससे बड़ी बेहतर मिसाल क्या हो सकती है। वक्त खुद क्या है, कभी आपने ये देखा कि हमारा यूं गुनाह हुआ और यूं हमें अजाब मिला हो, कभी ऐसा हुआ नहीं हुआ। क्यों नहीं हुआ, क्योंकि अल्लाह को दो बड़ी खूबसूरत आदतें हैं। एक तो अल्लाह सत्तारुल उयूब है, दुनिया में अगर फौरन अजाब आ जाता तो तुम्हारे वो ऐब खुल जाते लोगों के आगे, लेकिन अल्लाह ने तो इतनी पर्दापोशी की है उयूब की कि दुनिया में वो बचाता रहता है। अगर मुसीबतें भी आए तो लोग उसे कहते हैं कि ये हमारे आजमाइश है, ये हमारे लिए इम्तिहान है, और अल्लाह उस बात को पसंद करता है कि बंदा अपनी सत्तारुल उयूबी करता रहे, अपने ऐब को ढांकता रहे। और अल्लाह रोज़े हशर इतनी सत्तारुल उयूबी करता है कि वहां भी शिफात का जरिया तुम्हारे लिए रख दिया। अब जो अजाब अल्लाह का है वो मनो मिट्टी के नीचे है, वो मनो मिट्टी के नीचे है। तो सोचो जिस मालिक ने इतनी सत्तारुल उयूबी की है, उस बंदे को फिर क्या हक है कि वो लोगों के ऐप को तराशता फिरे, वो अपने ऐप को लोगों के आगे आम करता फिरे। कहा ये सलाहा से लफ्ज इस्लाह निकला है। अब तलक हम सलाहा से साले अमल की बात कर रहे थे ना, लेकिन सलाहा से लफ्ज इस्लाह निकला है। अगर तुम्हें तुम्हारे उयूब का इल्म है तो इनकी इस्लाह करो, करेक्शन करो, अपना सुधार लो अपने आप को, क्योंकि ये वक्त जो है अल्लाह की बड़ी रहमत है। क्यों? क्योंकि वक्त का नाम मोहलत है।
وقت کا دوسرا نام مہلت ہے. اللہ نے مہلت دے رکھی ہے تمہیں, فوراً عذاب نہیں دیا کہ یوں گناہ کیا اور یوں عذاب آیا. مہلت اس لیے دی یہاں تک کہ جو کرامن کاتبین فرشتے ہیں, آپ جانتے ہوں گے کرامن کاتبین کے فرشتے جو بائیں ہاتھ والے جو برائیاں لکھ رہے ہیں انسان کی, جب انسان گناہ کرتا ہے جیسے ہی بائیں ہاتھ کا فرشتہ برائی لکھنے لگتا ہے سیدھے ہاتھ کا فرشتہ اسے کہتا ہے ابھی ٹھہر جا, ابھی ٹھہر جا, انتظار کر, بندہ ہے غلطی ہو گئی, پلٹ کر آئے گا, توبہ کے راستے سے آئے گا, اپنے آپ کو سدھارے گا. اور جب ہم اس کی عملی توبہ آنکھوں سے دیکھ لیں گے کہ یہ دوبارہ اس گناہ کی طرف پلٹ کر نہیں جا رہا, تو بچا لیں گے اس کو ہم اس کے گناہوں کی اعمال کو لمبا ہونے سے, اس کے گناہوں کے بوجھ کو لمبا ہونے سے بچا لیں گے, اس کے نامہ اعمال کو عذاب کی جہنم کی طرف ڈھلنے سے بچا لیں گے. اتنی تو مہلت دے رکھی ہے اللہ نے, اور اس مہلت کا نام ایک اور ہے, امید. یہ وقت جو ہے مہلت بھی ہے اور یہ وقت جو ہے وہ امید بھی ہے. اور امید کسے کہتے ہیں؟ خسارے اور فلاح کے درمیان کے راستے کو امید کہتے ہیں. کہ میرے نصیب میں تو خسارہ ہے اگر میں ان باتوں کو نہ پورا کروں, لیکن مجھے ہر اس وقت کی امید ہے کہ جو مجھے نیکی کی طرف لے جائے, کیونکہ میں اصلاح پسند ہوں, میں اپنا کریکشن جانتا ہوں, میں اپنا محاسبہ کرتا ہوں اور اس غلطی کو دوبارہ نہیں دہراتا. تو اب مجھے اللہ اپنی جانب سے کچھ طاقتیں دیتا ہے, مجھے کچھ طاقتیں دیتا ہے. اور توبہ کو اسی لیے باب الابواب کہا جاتا ہے, توبہ کو باب الابواب یعنی دروازوں میں سے دروازہ. ایک دروازے میں جائیے ایک اور دروازہ کھلتا ہے, اس دروازے میں جائیے ایک اور دروازہ کھلتا ہے. توبہ وہ راستہ ہے جو باب الابواب ہے, دروازوں میں سے دروازے کھلتے چلے جاتے ہیں. اور جب تم اللہ کے پاس توبہ کے راستے سے جاتے ہو, اللہ کی امیدیں پوری ہو جاتی ہیں کہ میرا بندہ لوٹ کر آ گیا, میرا بندہ آ گیا ایمان کی طرف, عمل صالح کی طرف آ گیا ہے میرا بندہ اپنی اصلی مقام پر جو فلاح ہے, جو اللہ ہے. جب بندہ لوٹ کر آتا ہے تو اللہ اپنی بارگاہ سے اسے دو چیزیں عطا کرتا ہے, ایک طویل عمر, ایک کثیر رزق. کبھی طویل عمر کس لیے؟ کیونکہ جو غلطیاں آپ سے پچھلی زندگی میں ہو گئیں, میں تمہارے وقت میں برکت ڈال رہا ہوں, جاؤ دوبارہ اور ان غلطیوں کو نہ دہرانا. اور کثیر رزق اس لیے کیونکہ جتنوں کے تم نے غیر عمل صالح میں حق غصب کیے ہیں, وتواصوا بالحق, جا کر انہیں ان کے حقوق لوٹا دو, جا کر انہیں ان کے حقوق لوٹا دو. اور اس عطا کا نام صلاحیت ہے, صلاحیت. صلاح سے اصلاح نکلا, صلاح سے صالح نکلا, صلاح سے صلاحیت نکلا. یہ تینوں الفاظ کی روٹ یہی ہے, صلاح, صلاحیت. صلاحیتیں دی ہیں تمہیں, کیا کچھ نہیں دیا ہے. بس اگر تم کرنا چاہتے تو تمہارے ارادوں کو کون توڑ سکتا تھا؟ اگر تم کرنا چاہتے تو پھر مولا علی کے وہ دو دمجے بھی سنتے جائیے. امام نے کہا یہ پھر یہ سارا قرآن, یہ ساری باتیں صرف قصے اور کہانیاں رہ جاتی ہیں لوگوں کے درمیان, اگر انہیں سننے والے کان, پاکیزہ قلب اور مضبوط راہیں نہ ملیں. بیکار ہو جاتی ہیں سب باتیں, سب ختم ہو جاتا ہے اگر انہیں سننے والے کان نہ ملیں, اگر انہیں پاکیزہ قلب نہ ملے تاکہ نصیحت ہدایت میں بدل جائے. دیکھیے نصیحت تو ہر طرح کی ہو سکتی ہے, ہر کان سنتا ہے نصیحت, مگر ہدایت اسی وقت وہ نصیحت بنتی ہے جب اس پر عمل کیا جائے. ہدایت اس کو انگلی پکڑ کر چلاتی ہے راستے کے اوپر. تو اگر کانوں سے نصیحت قلب میں نہ اتر سکے تو بیکار ہے, اور اگر قلب کی بھی پاک نیتی ارادوں پر نہ ڈھل سکے اور راستوں پر عمل کی شکل نہ اختیار کر سکے تو وہ بھی بیکار ہے. اس لیے تو اللہ کہتا ہے کہ مجھے عالم کی نیند افضل ہے ایک جاہل کی عبادت سے. اس لیے کیونکہ جو عالم ہے وہ اپنے انجام کو نگاہوں کے آگے رکھ کر اللہ کی طرف جا رہا ہے, اور جو جاہل ہے وہ اگر عبادت بھی کر رہا ہے تو اس کی مثال اس مکھی کسی ہے جو صرف مصروف رہتی ہے, اس میں اس کی نیتیں صحیح نہیں ہیں, اس میں اس کے ارادے صحیح نہیں ہیں, اس کا راستہ, اس کا رخ صحیح نہیں ہے. اس لیے نہیں معلوم اس کی منزل خسارہ ہے یا اس کی منزل فلاح ہے, وہ خود نہیں جانتا. تو بہتر ہے کہ اس علم کی طرف آؤ, اور علم کے لیے مولا نے فرمایا ہر علم, ہر علم عمل کو آواز دیتا ہے. امام کے جملے, ہر علم عمل کو آواز دیتا ہے. اگر عمل لبیک نہ کہے تو علم نہیں ٹھہرتا بلکہ رخصت ہو جاتا ہے. اگر عمل لبیک نہ کہے, اگر عمل نہ کہے کہ میں چلتا ہوں تیرے ساتھ ساتھ, علم کے ساتھ اگر عمل نہ ڈھلے تو علم ٹھہرتا نہیں بلکہ رخصت ہو جاتا ہے. تو عمل اور علم میں اگر آپ سپیلنگز کو دیکھیں نا, عمل اور علم کے حروف تہجی کو دیکھیں تو تینوں کو ایک ہی الفاظ ہیں, عین لام میم علم, عین میم لام عمل, دونوں چیزیں ایک ہی الفاظ سے بنتی ہیں. ان دونوں کے درمیان جو ہے وہ ایک چیز کامن ہے اور وہ ہے میم. یہ میم جو ہے تمہاری زندگی میں, یہ میم تمہاری زندگیوں کا مقصد ہے. اب اس میم کو ذرا دیکھو کہ تمہاری زندگی میں یہ میم کہاں کہاں کیا کیا کردار ادا کر سکتا ہے. کہ جب تم مولود ہوئے, اب تھوڑی سی اردو ہے سمجھ لیجئے, جب تم مولود ہوئے پیدا ہوئے تو تم مہد میں آئے, گہوارے میں آئے, جھولے میں آئے. اس مہد سے تیری ماں نے تجھے اٹھایا اور اس زندگی کے محل میں لا کر کھڑا کر کے تجھے مقصد بتلایا کہ دیکھو اس زندگی کے محل کا جو مال ہے نا, یہ متاع حیات ہے تیرے واسطے, مقصد حیات نہیں ہے. مقصد تیرا کچھ اور ہے, مقصد تیرا مالک ہے. اس مالک تک اگر تجھے پہنچنا ہے تو اپنے آپ کو مصروف کر لے, نیکیوں میں مصروف کر لے, اور اپنی مصروفیت کو اپنی مرضی سے نہ کر بلکہ اپنے مولا کی مرضی سے کر, اپنے مولا تک پہنچ. کیونکہ تیرا مولا ہی تیرا اصل مقصد ہے, ملجا ہے, ماوا ہے, منبع ہے. تیرے مولا تک جب تو پہنچتا ہے تو وہ تجھے تیرے اصل مقاصد کی طرف لے جاتا ہے, جو کہ مسلمان سے تجھے مومن بناتے ہیں, مومن سے تجھے متقی بناتے ہیں. جب تو متقی بنتا ہے تو وہی تیری معراج ہے. جب تو اس معراج کو پاتا ہے تو اس معراج تک پہنچنے کے لیے ہر منبر سے تیرے مولا کی آوازیں گونجتی ہیں, ہر مسجد تجھے اپنے مالک کی طرف بلاتی ہے, ہر زمین تیرے لیے مسلح بن جاتی ہے جس پر تو خاک شفا کی مہر رکھ کر اپنی ابتدا اور اپنی انتہا کو یاد کرتا ہے. اور یہی تیری اصل مقصد ہے, تیری اصل منزل ہے. کیونکہ اگر تو اس مالک سے منسلک ہو جائے, جڑ جائے اگر اپنے مالک سے, تو اسی میں تیری فلاح ہے, اسی میں تیری کامیابی ہے. لیکن اگر تو اپنے مالک سے منحرف ہو جائے, دور ہو جائے, تو پھر تیری مثال اس دو منہ والے منافق کسی ہو جائے گی جس کا نتیجہ مجدھار ہے. نہ وہ یہاں کا سوار رہا, نہ وہ وہاں کا سوار رہا, نہ اس دنیا میں اس کے لیے بھلائی ہے, نہ اس دنیا میں بھلائی ہے. تو تیری منزل تو معراج ہے, تیری منزل منافق نہیں ہے. کیونکہ جسے منافقت کی عادت ہو جائے وہ اس دنیا میں محروم رہتے ہیں, اس دنیا میں مجرم رہتے ہیں, اور اس دنیا میں محروم ہو جاتے ہیں, اس دنیا میں محروم ہو جاتے ہیں. تو اس زندگی میں اپنی اس نیم کو اپنا لو اور اس عمل کو, اس علم کو عمل میں ڈھالو. یہی تمہاری زندگی کا سارا فوکس ہونا چاہیے تھا, لیکن اس کے واسطے تمہیں حق پر ڈٹے رہنا شرط تھا. وتواسو بالحق وتواسو بالصبر, حق پہ ڈٹے رہنا تمہارے لیے شرط تھا. لیکن جب تم حق کے راستے سے ہٹے تو تم ان لوگوں کے پاس چلے گئے جو تمہیں حق سے بہکانے والے تھے, ارباب من دون اللہ کی طرف چلے گئے جو تمہیں حق سے بہکانے لگے. اور یہ حق سے بہکانے والے لوگ پھر کیا کرتے ہیں؟ مولانا روم ایک مثال پیش کرتے ہیں ایک باز شاہی کی. جو باز ہے ایک پرندہ, بادشاہوں کے ہاتھوں پر بیٹھتے ہیں باز, بادشاہوں کے بڑے ناز اور نخرے اٹھاتے ہیں باز کے. ایک باز شاہی اپنے بادشاہ سے بچھڑ کر ایک بڑھیا کے مکان میں چلا گیا. تو اس بڑھیا نے اس باز کو دیکھ کر کہا کہ تو کتنا غریب ہے, کتنا یتیم ہے, تیرے مالک نے تیری کوئی پرواہ نہیں کی. دیکھ تیرے ناخن کتنے بڑے بڑے ہیں, تیرے پر کتنے بڑے بڑے ہیں, آ میں تیری صفائی کر دوں. کہہ کر اس کے ناخن اور اس کے پر کاٹ دیے. ناخن اور پر ہی تو باز کی اصل صلاحیتیں ہیں, ناخن اور پر ہی تو باز کی اصل فضیلتیں ہیں. لیکن چونکہ نادان بڑھیا تھی, جاہل تھی, لہٰذا اس نے ان پروں اور ناخنوں کو کاٹ دیے. جب شاہ ڈھونڈتے ہوئے, بادشاہ جب ڈھونڈتے ہوئے اپنے باز کو آیا تو باز رو رو کر اپنے زبان حال سے شاہ کو کہنے لگا, دیکھ میں تجھ سے بچھڑا نا تو اس بڑھیا نے میرا کیا حال کیا کہ وہ جو میرے سارے کمالات تھے اس نے وہی کاٹ ڈالے. اب رومی کہتا ہے اے انسان, اگر تو اپنے اللہ کے ماحول سے ہٹ کر غیر خدا کے ماحول میں جائے گا تو وہ غیر ارے خدا جتنی تیری اندر کی صلاحیتیں ہیں انہیں پیس پیس کر ختم کر دیں گے, تجھے احساس بھی نہیں ہوگا. اس وقت احساس ہوگا کہ جب تجھے کلو خسارہ نظر آئے گا, جب تجھے ان ساری چیزوں کی ضرورت ہوگی اور تیرے پاس وہ صلاحیتیں ہی باقی نہیں رہیں گی, جب تو اپنے مالک سے رو رو کر کہے گا, مالک ایسے مصروف رہا زندگی میں کہ مقصد بھی ہٹ گیا, منبع بھی ہٹ گیا, مالک بھی ہٹ گیا, منزل بھی ہٹ گئی, اور نتیجہ بس مجدار ہی مجدار ہے. محروم ہوں اس دنیا میں, آخرت میں بھی مجبور رہوں گا. کہا نہیں, اس چیز سے تجھے بچنا ہے, اس جانب سے تجھے بچ کر آنا ہے اور وصیت کرنی ہے حق کی. وتواصوا بالحق, وصایا, وصایا سے نکلا ہے لفظ وتواصوا, یعنی وصیت کرنا. وصیت کسے کرتے ہیں؟ وصیت اپنوں کو کی جاتی ہے. وصیت اپنی یا اولاد کو کی جاتی ہے یا ان اپنوں کو کی جاتی ہے جن کے انجام کا آپ کو ڈر ہو. کا جو حق بات پر کھڑے ہوتے ہیں نا, وہی حق بات کی وصیت کرنے کے لائق ہوتے ہیں. اگر آپ کے پاس کچھ میراث ہے وہی تو آپ آگے دیں گے نا. اگر آپ کے پاس خود کچھ نہیں ہے تو آپ اپنے مرنے کے بعد پھر کیا چھوڑ کر جائیں گے؟ جس کے ہاتھ میں ہی کچھ نہیں ہے وہ وصیت پھر کن باتوں کی کرے گا؟ تو کہا اپنے اندر اگر حق رکھتے ہو تم, اگر حق کی آواز رکھتے ہو, اگر سچائی اور صداقت رکھتے ہو, تبھی تو آنے والی نسلوں کو وصیت کرو گے. نہیں تو آج یہی وجہ ہے کہ ذرا سی بھی اچھی نصیحت کوئی آگے کسی کو دینا چاہتا ہے, وہ پلٹا کے یہ کہتا ہے خود پہلے عمل کرو, پہلے خود تو عمل کرو, اپنے آپ کو دیکھو کیا ہو, اور آئندہ نسلوں کی وصیت کر رہے ہو. کہا تو پھر وصیت پھر کن چیزوں کی جاتی ہے؟ وصیت کے لیے پھر کیا چیز کی ضرورت ہے؟ کہا مستقل مزاجی کی ضرورت ہے, مسلسل مزاجی کی ضرورت ہے. کوئی عمل ایسا جو اب کیا, چند دن تک نصیحت اور وصیتیں اثر کریں اور تھوڑے دن کے بعد اپنی وہی روش میں بہ گئے اور ساری چیزیں بیکار ہو گئے, ان پہ پانی پھر گیا, ان چیزوں کو وصیت نہیں کہتے. وصیت کے لیے, نصیحت کرنے کے لیے خود کو پہلے بننا ہے اور مسلسل وہی عمل کرنا ہے. اور کائنات میں, کائنات میں ایک ایسی وصیت ہے جس کے برابر کی کوئی وصیت نہیں, صفین کی واپسی پر علی ابن ابی طالب کی وصیت جو امام حسن کے نام تھی. دو جملے مولا کے, دو جملے مولا کے, دو جملے مولا کے, بس وصیت بہت طویل ہے, بس اس میں سے دو جملے پیش کر رہی ہوں. امام نے کہا, اے میرے بیٹے, سفر بہت طویل ہے تمہارے واسطے, راستہ بھی بہت کٹھن ہے, جتنی تیری پیٹ ہلکی پھلکی ہونا اتنی تیری سواری تیز ہو جائے گی. جتنا انسان وزن اٹھاتا ہے اس کی رفتار میں سستی آتی ہے, اور جتنا ہلکا پھلکا وہ ہوتا ہے اتنا تیز 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 وہ سفر پہ آگے چلتا ہے. تو امام نے کہا, اے میرے بیٹے, اپنی پشت کو جتنا تم ہلکا پھلکا رکھو اتنا تمہارے حق میں بہتر ہے. تو جہاں کہیں بھی تمہیں فاخر زدہ نظر آئے انہیں غنیمت جانو, اور اپنی پشت کا بوجھ ان کی پشت پر لاد دو, تاکہ روز حشر وہ تیری یہی کی ہوئی نیکیاں اجر کی صورت میں تجھے لوٹا دیں. اس سے بہترین کوئی تفصیل ہو نہیں سکتی تھی کہ جہاں تجھے کوئی فاخر زدہ نظر آئے, جہاں تجھے کوئی حاجت مند نظر آئے, اور یہ حاجت مندی غربت کی حاجت مندی نہیں ہے, یہ غربت مال کی غربت نہیں ہے, یہ ہر وہ غریب ہے جو اخلاق کا غریب ہے, یہ ہر وہ غریب ہے جو عمل صالح سے غریب ہے, یہ ہر وہ غریب ہے جس کے پاس ایمان کی کمزوری ہے. جہاں جہاں تجھے ایسے فاخر زدہ نظر آئیں انہیں وصیت کر حق کی, انہیں حق سکھا, حق کے لیے کھڑے ہونا سکھا, حق کی جانب بڑھنا سکھا. اور حق الحق اللہ کی ذات ہے, الحق اللہ کے 99 ناموں میں سے ایک ہے, الحق اللہ کی ذات ہے. انہیں آگے بڑھنا سکھا, اور سب سے بڑا بڑھنے والا اور سب سے تیز بڑھنے والا علی ابن ابی طالب, جس کے لیے رسول کہتے ہیں الحق و مال علی, جس کے لیے رسول کہتے ہیں الحق و مال علی و علی و مال حق, حق علی کے ساتھ ہے اور علی حق کے ساتھ ہیں. اور کیوں نہ ہو, تیری مثال تو پھر کبھی کسی نے دیکھی نہیں. ایسا کریم جس کے کرم کی نہ حد ملے, ایسا کریم جس کے کرم کی نہ حد ملے, ایسا علیم علم کو جس سے مدد ملے, ایسا سلیم جس سے شعور سمد ملے, ایسا عظیم جس کی ادا میں احد ملے, دنیا و دین میں جس کو مولا نصب ملا, خالق کی بارگاہ سے حیدر لقب ملا. بس صلی اللہ محمد والا محمد. جب حق کی وصیت کر چکو,
تو وہ تم نے اپنی ذات کے بچاؤ کے لیے کی ہے، اس کا خریدار تمہاری اپنی ذات ہے، اب بس صبر کی وصیت کرتے جانا، صبر کی وصیت کرتے جانا۔ صبر کی وصیت اس لیے کرنا ہے تمہیں، وَاصْبِرْ وَمَا صَبْرُكَ إِلَّا بِاللَّهِ وَلَا تَحْزَنْ عَلَيْهِمْ، یہ جو صبر تیرا ہے نا وہ اللہ کی خاطر ہے، آخرت کی خاطر ہے، اور یہ تیرا صبر تیری توفیقات کا نتیجہ ہے۔ اللہ کی خاطر تم صبر کرتے ہو اور یہ صبر تیری توفیقات کا نتیجہ ہے۔ دو آیت کے ٹکڑے ہیں یہ، کہ تیرا صبر اللہ کے لیے ہے اور اس کا نتیجہ تیری توفیقوں کا نتیجہ ہے، رزلٹ ہے یہ تیری توفیق کا، جو اللہ نے تجھے سیز دیا ہے، صلاحیت دی ہے، اس کا نتیجہ ہے یہ۔ اب دیکھیے دو آیت کے ٹکڑوں کو بس جلدی جلدی واضح کر دیا جائے۔ اللہ کے رسول نے ایک جملہ کہا، وہ صبر رضائی، کہ صبر میری رضا ہے، صبر میری چادر ہے، اور اسی جملے کو ائمہ علیہ السلام نے بھی دہرایا کہ صبر کی چادر کو اوڑھ لو، صبر تیرا لباس ہے۔ لباس کے کیا کام ہوا کرتے ہیں؟ کہ لباس انسان کی شرم و حیا ہے، ماڈسٹی ہے، انسان کی شرم و حیا ہے، اس کی عزت کو ڈھانکتا ہے لباس، اور لباس انسان کو گرمی اور سردی سے بچاتا ہے، اور لباس انسان کے حسن اور اس کے زینت کا سبب بنتا ہے۔ ٹھیک ہے، یہ تین ہی تو کام ہے لباس کے۔ اب جن کا لباس ہی صبر ہو جائے، جن کی رضا ہی صبر ہو جائے، تو وہ اس صبر کی چادر کو اوڑھ کر اللہ سے شرماتے ہیں مانگتے ہوئے کہ مالک اتنا تو نے مجھے دے رکھا ہے، اب مزید مانگتے ہوئے شرم آتی ہے، تو میں صبر کرتا ہوں، میں قناعت کرتا ہوں، میں انتظار کرتا ہوں، اور میں ٹھہر جاتا ہوں، ضبط کرتا ہوں چیزوں کے اوپر۔ اب جس کے لیے لباس گرمی اور سردی سے نجات ہے، تو یہ صبر ہی ہے جو اسے دنیا کی تکلیفوں میں اور دنیا کی آرامیوں میں نجات دلاتا ہے۔ جب اسے ساری خوشیاں نصیب ہوتی ہیں تو وہ بے صبرا ہو کر آپے سے باہر نہیں ہو جاتا، اور اسے جب دنیا کے مصائب آتے ہیں تو وہ واویلا کر لوگوں کے آگے کفران نہیں بولا کرتا۔ کیونکہ اگر ایمان کا کوئی متضاد ہے، اگر ایمان کی کوئی الٹ کیفیت ہے، اگر ایمان کا کوئی اپوزٹ ہے، تو وہ کفر ہے۔ وہ نعمتوں کا کفران نہیں کرتا، بلکہ وہ صبر کرتا ہے اور شکر کرتا ہے کہ مالک تیرا احسان ہے کہ آج بھی اس حالت میں ہوں، نہیں تو کرم تو اس لائق تھے، میری حرکتیں تو اس لائق تھی کہ اس سے بدتر حالت میں ہوتا، لیکن میں مصیبت میں بھی تیرا صبر ادا کرتا ہوں۔ اور پھر یہ صبر انسان کی زینت ہے۔ یہ زینت کس طرح بنتا ہے انسان کے لیے؟ یہ صبر ہی انسان کا اصل حسن ہے، اس سے بردباری اور حلم کہتے ہیں، صبر حلم کو کہتے ہیں۔ اور جس انسان کے پاس حلم ہو، جس انسان کے پاس بردباری ہو، نوبلٹی ہو، اس کی شرافت ہو، یہ اس کے لیے سب سے بڑا حسن اور سب سے بڑی زینت بن جایا کرتی ہے۔ اور اس شرافت اور حلم کا نام توکل ہے۔ اس صبر کے ساتھ ایک اور لفظ جڑا ہے اور وہ توکل ہے۔ اور توکل کسے کہتے ہیں؟ توکل اجر سے لا تعلقی کو کہتے ہیں، کہ مالک میں نے جو کچھ بھی کیا ہے تیری خاطر کیا ہے، اب اجر کی میں امید نہیں رکھتا، لیکن میں جانتا ہوں تو اتنا میرا رب کریم ہے کہ تو ہر جزاء الاحسان الا الاحسان کا مالک ہے۔ اگر تو بندے سے عمل صالح کی امید رکھتا ہے تو کبھی یہ ممکن ہی نہیں کہ تو اسے بغیر اجر کے لوٹائے گا، لیکن مالک ہر اجر کی امید صرف تیرے حوالے ہے، وہ تیری مرضی ہے، میں اس میں اپنا دخل نہیں کروں گا، بلکہ اس میں توکل سے بیٹھے رہوں گا۔ اب اگر جو دنیا میں اس انسان کو دنیا میں اگر کچھ اجر نظر نہ آئے، تو اب یہ انسان بے صبرا ہونا شروع ہو جاتا ہے۔ دیکھیے بے صبری کا آغاز کب ہوتا ہے؟ جب آپ نے کچھ نیکیاں کی ہو اور ان کے ریزلٹس آپ کو اس دنیا میں نہیں نظر آ رہے ہیں، تو سب کے سب بے صبرے ہو جاتے ہیں اور اللہ پر سے بھروسے سب کے اٹھنے لگتے ہیں، اللہ پر سے بھروسے اٹھنے لگتے ہیں، روزے آخرت پر سے ایمان ڈگمگانے لگتا ہے کہ نہیں معلوم یہ ساری محنتیں کچھ رزلٹ دیں گی بھی، کچھ اجر دیں گی بھی، یا یہ خامخواہ یوں ہی چلتی چلی آ رہی ہیں۔ تو مولانا روم ایک مثال پیش کرتے ہیں کہ جو بندہ، جو مزدور صبح سے لے کے شام تک اینٹیں رکھتا ہے، سنیے اس بات کو، جو مزدور صبح سے لے کے شام تک اینٹیں رکھتا ہے، اسے اجرت میں کیا ملتا ہے؟ دو اینٹیں۔ اسے کیا گھر جاتے ہوئے
उसका मालिक दो ईंटें देता है कि तूने सुबह से लेकर शाम तक ईंटें रखी हैं, तो घर जाते जाते दो ईंटें ले जा, ये तेरा अजर या तेरा सिला है। कहा नहीं, मजदूर की मजदूरी उसकी मजदूरी की तरह नहीं होती, मजदूर की उजरत हमेशा मुख्तलिफ हुआ करती है। ईंटों की मजदूरी करने वाले को ईंटें नहीं मिला करती, बल्कि रुपये मिला करते हैं, जिससे वो सारी खुशियां खरीद सकता है। ऐ मेरे बंदे, अगर दुनिया में तू कुछ अजर कर रहा है तो जरूरी नहीं है कि सारे फल तू इसी दुनिया में पाए। अगर तुझसे कोई खते रहमी कर रहा है और तू जाके उनसे सिले रहमी करे, तो जरूरी नहीं है कि बदले में वो भी आपके साथ अच्छा सुलूक करें। अगर वो बुरा सुलूक करते हैं तो तवक्कुल पर इंतजार कर, आखिरत में तुझे इसके अजर मिलेंगे। अगर दुनिया में तू अपनी सारी दुआओं मुनाजातों को तूल देता है और तू इनकी कबूलियत अगर नहीं देखता, तो इंतजार कर, तवक्कुल कर अल्लाह का कि वो आखिरत में इनको कबूल करेगा। इसलिए क्योंकि मौला अली फरमाते हैं, मालिक तेरा लाख एहसान है कि तू हमारी दुआओं को रास्ता बताता है। तेरा ये करम क्या कुछ कम है कि तूने इंसान को दुआ के अल्फाज सिखाए, दुआ के रास्ते बताए और मुनाजात सिखाए। लेकिन उससे भी बड़ा करम तेरा ये है कि तू हमारी गलत दुआओं को सुनता नहीं है बल्कि रोक देता है। इसलिए क्योंकि कुरान ये कह रहा है, वयदुल इंसाना शर दुआ ही बिल खैर, इंसान हाथों को उठाकर अपने लिए शर मांगता है इस तरह से जैसे कि वो खैर मांग रहा हो। इसलिए वकानल इंसान अजूला, बेसब्रा है, जल्दबाज है, नासमझ है, नादान है। लेकिन मालिक तेरा करम है कि तू मेरी नासमझी की दुआओं को रोक देता है और कबूल नहीं करता, और ये सारा सब्र मेरी अपनी तौफीकात का सिला है जो तूने मुझे तौफीक दी अमल साले की, सलाहियत की और उस इस्लाह की। उस सारी इस्लाह के ऊपर मैं सब्र और इस्तिकामत के साथ तेरी बारगाह में आता हूँ, और जब मैं तेरे पास आता हूँ तो तू मुझे अजर में कहता है इन्नल्लाह मा साबिरीन, कि मैं तेरे साथ हो गया। इस सब्र का इससे बड़ा अजर क्या हो जाए कि जिसके हाथों में अल्लाह हो उसे अब किसकी जरूरत बाकी है। माँ कहते हैं साथ को, जब तक तू जिंदा रहा अल्लाह तेरे साथ है, जब तू मर गया तो तू मैयत बन गया कि तेरी मैयत के साथ भी अल्लाह जाता है। कहा ये माँ जगह जो है ना, कि जो इंसान इस दुनिया में अकेला हो जाए, तन्हा हो जाए, मजबूर हो जाए, बेकस हो जाए, अगर एक अकेले के साथ अल्लाह हो तो वो अक्सरियत बन जाया करता है। समझे आप इस जुमले को? एक बंदा तन्हा अल्लाह के साथ जब मिलता है, तो चूंकि अल्लाह मालिक के कुल कायनात है, तो पूरी कायनात की ताकत इस अकेले के साथ हो जाती है। तुम्हारे इमाम को भी इंतजार है उन अकेलों का कि जो दुनिया में अल्लाह के साथ हैं, लेकिन जब आपस में मिलेंगे तो 313 हो जाएंगे। जब 313 के साथ अल्लाह होगा तो उनकी तादाद इस पूरी कायनात की तादाद से बड़ी हो जाएगी। जिसके साथ अल्लाह हो वो अकेला भी अगर हक की आवाज बुलंद करता हुआ कूफा की तरफ जाए तो उसे कोई तन्हा नहीं कहता। इसलिए क्योंकि वो नायब हुसैन है, उसके साथ उसका इमाम है, उसके साथ उसका अल्लाह है। वो कूफे के बाम पे खड़े होकर कहता है, कूफे वालों मेरे इमाम रवाना हो चुके हैं मदीने से, आ रहे हैं तुम्हारी जानिब, आ रहे हैं तुम्हारी जानिब, तो मेरे इमाम के साथ खयाम करोगे ना? इमाम की हक की आवाज इमाम जब बुलंद करेंगे उसका साथ दोगे ना? कौन है ये? वो है जिसके लिए इमाम ने जुमले कहे कि मैं भेज रहा हूँ सका तरीन को, जो सबसे ज्यादा अमानतदार है, जो सबसे ज्यादा अच्छा पैगाम पहुंचाने वाला है, दिलेर है, सका तरीन को भेज रहा हूँ। और सिर्फ इतना कहा, मुस्लिम कूफे की तरफ जाना है, सवाल नहीं किया है मौला क्या करूं जाकर, क्यों जाऊं मौला? इसलिए क्योंकि जो मुकम्मल होते हैं ना उन्हें साले अल्लाह बनाता है, उन्हें मालूम होता है कि उनके लिए कौन सा अमल सही है, वो सब जानते हैं उनकी जिम्मेदारियां क्या हैं, क्योंकि अल्लाह ने उन्हें ये सलाहियतें दी हैं। उनका ईमान बहुत कवी है कि वो जाते जाते कदमों पर सर रख कर कहते हैं, मौला आखिरी जियारत के लिए सलाम को आया हूँ, कि अब जो जाऊंगा तो लौट कर नहीं आऊंगा। और इमाम की बहन मुस्लिम की ज़ौजा रुकैया, इमाम अली की दुख्तर रुकैया, और अपने दो बच्चों को इमाम के हवाले किया और कहा, मौला आप जहां जाए इन्हें ले जाइएगा, मैं अपने दो बेटों को लेकर जा रहा हूँ। तारीख लिखती है कि हुसैन इब्न अली का सफर करबला की तरफ रवा था कि मौला के कानों में एक आवाज आई, अस्सलाम अलैका या अब्दुल्लाह हुसैन। फौरन जवाब दिया, वालेका सलाम या मुस्लिम। ज़ैनब ने कहा, भैया मुस्लिम आ गए, मुस्लिम आए हैं? कहा, नहीं ज़ैनब, मुस्लिम का सलाम आया है।
دونگیوں کو اشارہ کیا, زمین کوفہ بلند ہی دیکھا, بام ہے مسلم کا سر ہے اور جلاد کا خنجر. ہاتھ باندھ کر مسلم کو لے جایا جا رہا ہے اور مسلم کہہ رہے ہیں میں کچھ کہنا چاہتا ہوں عید کے ان مجمع سے جو مصروف ہے اپنی خوشیوں میں, کیا لوگوں میرا امام آ رہا ہے اس کے ساتھ وفا کرنا. یہ کہہ کر مسلم نے کہا مجھے پانی مل سکتا ہے کیا؟ تو جلاد نے کوزہ مسلم کے ہونٹوں کے قریب کیا. ہاتھ بندھے تھے نا, خود نہیں پی سکتے تھے, جب کوزہ قریب کیا تو چہرے کا لہو پانی پہ ٹپک گیا, پھیر لیا منہ. میرا آنکھا بھی تو پیاسا موئے گا, یہ غلام کس طرح سے سیراب ہو جائے. غرض کے مسلم کا سر تن سے جدا کر لیا گیا اور یہاں حسین ابن علی نے مسلم کی بیٹی کو بلا کر اپنی آغوش میں بٹھا لیا اور بچی کو پیار کرنے لگے اور سکینہ کے کانوں سے گوشوارے لے کر بچی کے کانوں میں پہنا دیے. تو سکینہ نے پوچھا بابا کیا کر رہے ہیں آپ؟ کہا بی بی جب بچے یتیم ہو جاتے ہیں تو ان کے ساتھ ایسا پیار اور محبت کا سلوک کرتے ہیں. سکینہ دیکھ رہی ہے کہ یتیموں کے ساتھ کیسے سلوک ہوتے ہیں اور حسین دیکھ رہے ہیں کہ جب سکینہ یتیم ہوگی تو کانوں سے اس طرح سے گوشوارے چھینے جائیں گے کہ لہو بہتا ہوا کرتے کے دامن پر آ کے چپکے گا. جب سکینہ یتیم ہوگی تو سر پر کوئی محبت سے ہاتھ پھیرنے والا نہیں ہوگا بلکہ تماچے اور تازیانوں کے نشاں ہوں گے. غرض کہ اب حسین کو فکر لاحق ہو گئی کہ مسلم کے بیٹے کہاں گئے ہیں, باپ تو جنگ میں مصروف تھا, یہ بچے کہاں چلے گئے. وہاں مقاتل لکھتے ہیں کہ بچے رات بھر سہمے سہمے مدینے کی راہ کو ڈھونڈتے ہوئے بھٹکتے رہے اور جب صبح ہوئی تو دیکھا کہ وہیں ابھی کوفے کے اطراف ہی چکر کاٹ رہے ہیں, دوبارہ قید کر لیے گئے اور قید سے فرار ہو کر جب آئے ہیں تو پھر ایک درخت کے اوپر جا کر ساری رات سہمے ہوئے بچوں نے گزار دی کہ صبح جب نمودار ہوتی ہے تو حارس کی زوجہ چشمے پر پانی بھرنے کو آتی ہے, پانی پر دو چاند سے عکس دیکھتی ہے, پلٹ کے کہتی ہے تم کون ہو؟ کہا ہم مسلم کے بیٹے ہیں. نہلا دھلا کر انہیں کھانا کھلا دیا, گھر لے جا کر آرام سے سلا دیا اور کہا بچوں یہاں آرام کرنا کہ رات میں ابراہیم خواب میں دیکھتا ہے کہ بابا آئے ہیں. رونے لگا اور محمد کو اٹھا کر کہا کہ رسول اللہ نے بابا سے سوال کیا مسلم بیٹوں کو نہیں لائے. دونوں بھائی رونے لگے کہ حارس کی آنکھ کھل گئی, اللہ اللہ پردیش میں مسلم کے یتیموں پہ جفا ہے, دریا پہ پے خطلہ دولے کے چلا ہے, چھوٹا تو بڑے بھائی کا منہ دیکھ رہا ہے, زوف اس کو مدد کا نہیں مشغول بتا ہے. ارے بے رحم کے خوابوں میں ہیں دو نازوں کے پالے, ہر سون گرا ہے کہ کوئی آ کے بچا لے. سر تن سے جدا ہو گئے, فرات میں لاشیں بہ گئے, باپ نے دو ہاتھوں کو اٹھا کر کہا آؤ کربلا کے پہلے شہیدوں, پرسا قبول ہو ہمارا, جانے قربان ہو اس مولا پر.